ظاہر کل کا دن عاشور کا دن ہے. پہلے بھی آپ کی خدمت میں عرض کیا تھا کہ عاشور کا جلوس ہمارا جلوس ہے نا, تو تمام بچوں کو جوانوں کو ہمیشہ نصیحت کرتے ہیں کہ انتہائی صبر و تحمل کے ساتھ, نظم و ضبط کے ساتھ, اور جس جس کی ذمہ داری ہے اس جلوس کو چلانا ان سے تعاون کے ساتھ, جلوس کے معاملے میں تعاون کرنا ہے, کوئی اشتعال انگیزی نہ پھیلانی ہے نہ پھیلنے دینی, صبر و سکون کے ساتھ اپنے اعصاب پہ قابو رکھتے ہوئے. کیونکہ عموماً میں نے عرض کیا ہوتا ہے کہ جب جلوس میں جاتے ہیں تو کچھ جوان یا کچھ ہوتا ہے جذباتی ہو جاتے ہیں ذرا ذرا سی بات پہ, یہ سب نہیں چلے گا, بالکل بھی نہیں. سب سے پہلے جانتے ہیں کہ فرنٹ پہ ہمارے اسکاؤٹس ہوتے ہیں, ہمارے بچے ہوتے ہیں, میں نام لے چکا تمام اسکاؤٹس کے تنظیموں کے, وہ ہوتے ہیں, ان کے ساتھ تعاون کریں, بھرپور تعاون کریں. پھر انتظامات کے سلسلے میں آپ جانتے ہیں ٹریفک پولیس وہاں ہوتی ہے, وہاں پولیس کے سپاہی بھی ہوتے ہیں, وہاں رینجرز کے سپاہی بھی ہوتے ہیں. مجھے افسروں سے کوئی کام نہیں, نہ سروکار ہے, لیکن ان سپاہیوں سے جو سڑکوں پہ ڈیوٹی انجام دے رہے ہیں, ان سب کے ساتھ تعاون ہمارا فریضہ ہوتا ہے تاکہ نظم و ضبط کے ساتھ ہمارا جلوس اپنی منزلوں تک پہنچے. اور یہی میری درخواست ہے سب سے, اسکاؤٹ سے بھی, ٹریفک پولیس سے بھی, سپاہیوں سے بھی, پولیس کے ہوں چاہے رینجرز کے ہوں, کہ آپ بھی عزاداروں کے ساتھ تعاون کریں. جب دونوں باہم مل کے ایک دوسرے کا احترام کرتے ہوئے لے کر جائیں گے جلوس, انشاءاللہ ہمیشہ کی طرح بہترین انداز میں جلوس اپنی منزل تک پہنچے گا. اور اگر خدا نہ کرے کوئی منصوبہ بنائے تو نہ چھپ کے بیٹھے ہوتے ہیں گھو میں, کوئی بنا کے بیٹھا ہوا ہے پاکستان میں کسی بھی جگہ, خالی کراچی کی بات نہیں کر رہا, کہیں بھی کر رہا ہے. تو میں نے پہلے عرض کر دیا کہ اگر کوئی امتحان اللہ نے لکھا ہے ہمارے لیے تو پہلے بھی دیتے رہیں امتحان, پھر بھی انشاءاللہ امتحان دیں گے ثابت قدمی کے ساتھ. دعا کیجئے پروردگار عالم پورے پاکستان میں بلکہ دنیا میں جہاں جہاں بھی عزاداری کے جلوس اٹھ رہے ہیں, کیونکہ بعض جگہ آج عاشورہ تھا, اٹھ رہے ہیں یا اٹھیں گے کل, پروردگار عالم تمام عزاداران حسین کو اپنے حفظ و امان میں رکھے. دوسری عرض شب عاشور, آج ظاہر ہے کہ پوری رات جاگتے ہیں مومنین, شب داری کرتے ہیں, عزاداری کرتے ہیں, اعمال کے لیے بتا رہا ہوں آپ کو, اپنے جوانوں کو تربیت دیں کہ آدھا ایک گھنٹہ اعمال شب عاشور کے لیے ضرور نکالیں, ضروری ہے, روحانی تربیت کے لیے بھی ضروری ہے نا, اہل بیت سے قرب کے لیے بہت ضروری ہے کہ وہ یہاں بھی ہوتے ہیں, ہر مسجد میں ہوتے ہیں اعمال, یہاں بھی ہر سال میرے علم ہے کہ ہر سال بہت اچھے پیمانے پہ بہترین طریقے سے اعمال کروائے جاتے ہیں, ہر جگہ ہوتے ہیں جہاں جہاں مومنین رہتے ہیں, جہاں ان کی مسجدیں, تو اعمال شب عاشور ضرور. کیوں؟ دیکھیں شب عاشور آپ کہیں بھی پڑھ لیجئے, یہی لکھا ہے کہ حسین کے خیموں سے مناجات کی اور قرآن کی تلاوت کی آوازیں ایسے آ رہی تھیں جیسے مکھیوں کی بھن بھناہٹ کی آواز ہے نا. تو یہ تھا, عہد و پیمان بھی ہو رہا ہے, ایک دوسرے کو بہادری کے قصے بھی سنائے جا رہے ہیں, ایک دوسرے کو جوش بھی دلایا جا رہا ہے, اہل بیت سے وفا کا اعلان بھی کیا جا رہا ہے, اور ساتھ ہی ساتھ عبادت بھی انجام. تو اعمال شب عاشور کے لیے گزارش کروں گا آپ سے کہ اپنے بچوں کو ضرور اس طرف راغب کریں کہ اعمال شب عاشور انجام دیں. تمام عزاداران حسین کی حفظ و سلامتی کے لیے ایک بار اور بلند دعا سے صلوات بھیج دیجیے گا. آئیے خلاصہ کرتے ہیں بات کا, میں نے عرض کیا کہ ظاہر ہے کہ زیادہ وقت مصائب کو دینا ہے, خلاصہ کرتے ہیں بات کا کہ ان گھروں کی طرف پروردگار نے نشاندہی کی یا نہیں کی, وہی ہم عرض کر رہے ہیں, کل بتاتے چلے آ رہے ہیں آپ کو سلسلے سے. ایک اشارہ کیا تھا ہم نے آپ کے سامنے کہ اللہ نے ان گھروں کی نشاندہی کی, اور ایک جگہ تو بالکل وضاحت کے ساتھ جب یہ حکم آ گیا کہ جو بھی دروازہ مسجد کے اندر کھل رہا ہے ان کو بند کر دیں, سب کو بند کر دیں, باہر سے ادھر دروازے بناؤ, مسجد کے اندر کسی کا دروازہ نہیں کھلے گا سوائے ایک دروازے کے, کوئی دروازہ مسجد کے اندر نہیں کھلے گا. تو ظاہر ایک اعتراض پیدا ہوا نا, سوال بھی پیدا ہوا لوگوں کو, کچھ اچھا بھی نہیں لگا, برا بھی لگا کہ یہ کیا مسئلہ ہے کہ ہمارے لیے دروازے بند اور علی کا دروازہ کھلا ہوا ہے, بیت فاطمہ کا دروازہ मस्जिद में खुल रहा है, हमारे दरवाजे सब बंद कर रहे थे, एतराज़ किया ना कि अल्लाह के रसूल ये तो कोई बात नहीं हुई। मिसाल मैं मफहूम बता रहा हूँ, लफ्ज़ बलफ्ज़ ये नहीं, मतलब ये एतराज़ था कि ये तो कोई बात नहीं हुई कि सबके दरवाजे बंद और एक दरवाज़ा खुला हुआ है। तो अल्लाह के रसूल ने जवाब में फरमाया था कि मा फताह तो अबवाबन वला अस्तत तो बाबन, मा फताह तो बाबन, ना मैंने कोई बाब खोला है ना मैंने कोई बाब बंद किया, यानी ना मैंने कोई दरवाज़ा खोला है ना मैंने कोई दरवाज़ा बंद किया, सिवाय इसके कि अल्लाह ने जिसका दरवाज़ा बंद करना चाहा बंद कर दिया, अल्लाह ने जिसका दरवाज़ा खुला रखना चाहा खुला रहने दिया। यह है तारीख में, आप कोई मिटाए लाख मिटाना चाहे लेकिन यह है आज तक बंद है ना, सबके दरवाजे बंद हैं। वो दरवाज़ा एक क्योंकि अल्लाह के हुक्म, अल्लाह के रसूल फरमा रहे मैंने अपनी मर्जी से नहीं किया, ना मैंने अपनी मर्जी से कोई दरवाज़ा खुला छोड़ा है ना मैंने अपनी मर्जी से कोई दरवाजे को बंद किया है। ये अल्लाह का हुक्म है कि कौन से दरवाजे को खुला रखना है कौन से दरवाजे को बंद रखना, ये अल्लाह का हुक्म है कि एक दरवाज़ा। इसीलिए उसकी तहारत की जमानत दी ना कुरान मजीद ने कि बाकी सबके लिए और हुक्म है, जिन्हें मैं पाक कर रहा हूँ, जिन्हें मैं मासूम करार दे रहा हूँ, जिन्हें मैं ताहिर और मुताहिर करार दे रहा हूँ, उनका हुक्म कुछ और है। वाज़ेह तौर पर कुरान में बता दिया कि उनका हुक्म अलग है, जिनको मैं पाक कर दूँ उनके साथ वो मसाइल नहीं जो मसाइल तुम्हारे साथ हैं, लिहाजा तुम में से कोई किसी भी हालत में मस्जिद के अंदर आ सकता है, पाबंदी है। इस घराने के लिए जिसे अल्लाह ने पाक व पाकीज़ा करार दिया, इस घर के बच्चों के लिए भी पाबंदी नहीं। इसीलिए अल्लाह के रसूल जब खुदवा इरशाद फरमा रहे होते थे तो कोई भी हसन या हुसैन में से आता था, हुजूर अपने मिंबर से उतरते थे, ये बिरादरान की अमीर रिवायत है, उतरते थे उसे आगोश में उठाते थे, जानों पे बिठाते थे और फिर दोबारा से खुतबा शुरू करते थे। किसी और के लिए तो ये हुक्म नहीं था, कोई और तो ऐसे नहीं करता था। तो ऐसा नहीं कि बताएगा ना ये घर है। अब उसके बाद मौलाए आरिफान ने कितनी जगह बताया हम अहले बैत कौन है, एक सलावत भेजी मोहम्मद आले मोहम्मद पर, फरमाते फीहिम कराइमुल कुरान व कुनूज़ुर रहमान व इन नतकु सदकु व इन समतु लम युसबकु। फरमाते हैं कि इन्हीं में, इन्हीं के लिए या इन्हीं के बारे में कुरान की नफीस आयात उतरी हैं। कुरान मजीद यानी एक तरह से इनका कसीदा बयान करें, फीहिम कराइमुल कुरान, कुरान के जो करामतें हैं जो कराइम हैं वो सब इनमें हैं, इनके लिए वो आयात नाज़िल। कुनूज़ुर रहमान, अल्लाह ने इन अहले बैत को अपना खजाना करार दिया है, खजाना नहीं खजीने, कुनूज़ जमा है कंज है वाहिद, हम कुनूज़ुर रहमान ये अल्लाह के खजीने हैं, ये अल्लाह के खजाने हैं। और अगर ये बात करें तो सबके सब क्या है, सच है, और अगर ये खामोश रहें तो खबरदार इन पर कोई सबकत नहीं कर सकता, यानी गुफ्तगू में कोई पहल नहीं कर सकता जब ये खामोश रहें। जब ये बोलें तो सुनो, जब ये बोलेंगे तो सच है, जो भी नुस्ख करेंगे वो सच है, और जब ये खामोश हैं इन पे सबकत ना करो। मन अहब्बा या मन अहब्बना अहलल बैत, कहीं मन कहीं माँ, जब ये बतौर कुल्ली आ रहा है तो हालांकि माँ का अलग माना है मन का अलग माना है, लेकिन जब बतौर कुल्ली आए तो माँ और मन एक ही माना में आ जाता है, जैसे माँ फिस समावात है माँ फिल अर्ज, यहाँ जानदार बेजान दोनों के लिए ही आए थे कि जो कुछ भी आसमान और ज़मीन में अल्लाह की तस्वीर कर रहा है, इन कुल्लो मन फिस समावात है वलर्स, ये मन जानदार के लिए आता है लेकिन यहाँ जानदार और बेजान दोनों को शामिल है, इसलिए माँ और मन में परेशान मत हो जाएगा। मन अहब्बना अहलल बैत, जो भी हम अहले बैत से मोहब्बत करता है, यानी जिसके दिल में भी अहले बैत की मोहब्बत है, पस लियस्तईद या लियस्तईद लिलफक्र, कहते हैं कि बस जिसके दिल में हम अहले बैत की मोहब्बत है वो फ़क्र व फाका के लिए अपने आप को तैयार कर ले, लिलफक्र जिलबाबन यानी जामे फ़क्र पहनने के लिए, जामे गुरबत पहनने के लिए अपने आप को आमादा कर ले, अपने आप को तैयार कर ले। अब यहाँ सिर्फ फ़क्र मुराद नहीं, हर किस्म का फ़क्र, यानी हमारी मोहब्बत में क्या होगा, गुरबत अपनी जगह, फ़क्र अपनी जगह, मुसीबत भी आएगी, रंज आलम भी आएंगे, सब हमारी मोहब्बत में आएगा। तो जो भी हमसे मोहब्बत करता है अपने आप को इन तमाम मुसीबतों के लिए आमादा कर ले, लियस्तईद अपने आप को, लियस्तईद लिल फक्र जिलबाबन, جہاں میں فقر کے لیے تیار ہو جائے, اس میں ہر چیز آ گئی, ہر مصیبت, ہر پریشانی, بائیکاٹ ہوگا, معاشرے میں آئسولیٹ کرنے کی کوشش کی جائے گی, یہ تمام باتیں ہوں. لہذا اپنے آپ کو مشکلات کے لیے, مصیبتوں کے لیے بالکل آمادہ کر لے اور تیار کر لے, ریڈی رہنا ہوگا. اگر اہل بیت سے محبت کا دعویٰ ہے, مولا فرماتے ہیں کہ اگر ہمارے در پہ آنا ہے, ہمارے گھر پہ آنا ہے, تو ان سب چیزوں کے ساتھ تیار ہو کر آنا پڑے گا, کیونکہ خود اہل بیت علیہم السلام کی جو حیات ہے, اس گھر کی جو حیات ہے, وہ کیا ہے, وہ کیسی ہے؟ مصائب اور آلام سے بھرا ہوا گھر ہے نا, یعنی یہاں تو کوئی خوشی بھی اگر آتی ہے نا, تو خوشی اپنے ساتھ غم کی خبر لے کر آتی ہے. ایسا پروردگار نے امتحان رکھا ہے ان سب کا کہ اگر کوئی خوشی کی خبر بھی آئی تو ساتھ میں فوراً ہی غم کی خبر. جناب سید الشہداء تشریف لاتے ہیں اس گھر میں, ابھی ماں خوش ہے, رسول خوش ہیں کہ ماں دیکھتی ہے رسول کی آنکھوں میں آنسو آ گئے, رو رہے ہیں, بچے کو پیار کر رہے ہیں, رو رہے ہیں. تو ماں سوال کرتی ہے کہ پدر بزرگوار, یہ اے بابا جان یہ کیا ہے, یہ تو خوشی کا موقع ہے, حسین آپ نے ابھی نام رکھا ہے میرے بچے کا, ابھی آپ گریہ فرما رہے ہیں, تو نہ بتاتے رسول, لیکن رسول بتا رہے ہیں کہ ابھی جبرائیل آئے تھے میرے پاس اور یہ خبر لے کر آئے ہیں کہ آپ کا یہ بچہ 3 روز کا پیاسا پشت گردن سے ذبح کر دیا جائے گا. جناب فاطمہ سلام اللہ علیہ نے پوچھا, مادر حسین نے پوچھا کہ بابا کون قتل کرے گا, یہودی؟ کہا نہیں, نصرانی؟ نہیں, مشرکین؟ نہیں, اس کے قاتل کوئی اور نہیں, میرے کلمہ گو ہوں گے, میرے کلمہ گو. یہ ایک سوال ہے اور پوری انسانیت یہ سوال کر رہی ہے, آج تک اس کا جواب نہیں ملا کہ ایسا کیا ہوا 50 سال میں کہ امت یہاں تک پہنچ گئی کہ اپنے ہاتھوں سے نکلمہ بھی پڑھ رہی ہے اس رسول کا, اذان بھی دے رہی ہے, گواہی دے رہی ہے, اقامت کر رہی ہے, سب کر رہی ہے, اسی کے بچوں کے گلے کاٹ رہی ہے. اور یہ آج تک, ایک المیہ اور بتائیں آپ کو, حسین سے محبت کرنے والا دنیا کے ہر مذہب میں آپ کو ملے گا, ایسے ہی ہے نا, حسین سے محبت کرنے والا دنیا کے ہر مذہب میں آپ کو ملے گا. یزید سے محبت کرنے والے اگر کوئی ہیں, چند ہیں, تو وہ مسلمانوں کے اندر ہیں. اس سے بڑا المیہ ہو سکتا ہے کوئی کہ حسین سے محبت کرنے والا ہر مذہب میں ہو اور یزید سے محبت کرنے والا صرف اور صرف مسلمانوں میں ایک گروہ ہو, جو آج بھی اور تیاریاں کر رہے ہیں. میں آپ کو بتا دوں, ایک تیاری اور ہو رہی ہے, وہ جو تکفیری بل ابھی تک رکا ہوا تھا نا, جس کو روکا ہوا تھا احتجاج احتجاج کر کے تمام مومنین پاکستان میں, عاشور کے بعد تیاری کر لی گئی کہ اس بل کو پیش کیا جائے گا, اس کو منظور کرایا جائے گا. جانتے ہیں کیوں؟ یہاں کچھ قوانین ایسے بنائے جاتے ہیں کہ جن میں اپنے آپ کو بچاؤ, مخالف کو پھنساؤ, اپنے آپ کو بچا لو اور مخالف کو پھنسا لو. اس بل کی آڑ میں میں اپنے اہل سنت علماء کو بھی ہوشیار کر رہا ہوں کہ آپ بھی ہوشیار ہو جائیں. ہم تو نکل جائیں گے, ہمیں تو معلوم ہے کیا کرنا ہے نا, ہم نکلتے, 1400 سال ہو گئے نا معلوم کیا کیا ہوا ہمارے ساتھ, ہم نکلتے چلے جاتے. لیکن یاد رکھیے کہ اس میں کوئی بچے گا نہیں. یہ بل اس لیے منظور کرایا جا رہا ہے کہ تھوڑے دن کے بعد پھر یہ قانون ہوگا کہ نہیں, آپ حسین کا نام لیجئے, یزید کو برا بلا نہیں کہیے, سمجھے آپ, کیوں کھلم کھلا ایک گروہ کھڑا ہو جائے گا کہ یزید ہمارا امیر ہے, یزید ہمارا پیشوا ہے, یزید ہمارا امام ہے, لہذا قانون یہ ہے کہ کسی دوسرے کے محترم ہستیوں کو برا نہیں کہو, برا کہو گے تو ایف آئی آر کٹے گی, 10 سال سزا ہوگی, یہ ہوگا وہ ہوگا, سمجھ رہے میری بات کو آپ. تو حکومتی ایوانوں تک بھی آواز پہنچانا چاہ رہا ہوں کہ ایسا کھیل نہ کھیلو, یہ ملک بیچارہ پہلے ہی زخمی ہے, بہت زخم اس کو لگ چکے تم لوگوں کے ہاتھوں, نہ کرو ایسا, نہ کرو, نہ کھیل کھیلو, ایسے کھیل نہ کھیلو جس کا نقصان 24 کروڑ عوام کو ہوگا, جس کا نقصان ہماری پاک سرزمین کو ہوگا, جس کا نقصان ہمارے وطن کو ہوگا. کیوں کرتے ہو ایسا؟ اس ملک کے وہ باہر جو دشمن بیٹھے ہیں وہ کم ہیں, کتنے بڑے بڑے دشمن دانت پھاڑے بیٹھے ہیں ہمارے اوپر, ہر طرف سے یلغار کرنے کے چکر میں ہیں, اور کرتے ہیں جب ان کو موقع ملتا ہے. تو کیوں ایسا کر رہے ہو؟ اچھا ماحول نہیں بنا سکتے ہو کیا؟ پاکستان کا آئین موجود نہیں ہے؟ آئین ہے نا, آئین میں حقوق و فرائض معین کر دیے گئے نا, تمام مکاتب فکر مذہب کے، اب کیا یہ روزانہ کی نئی نئی ترمیمیں، نئے نئے بل 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 کہ جو بنوانا ہو لے کر آ جاؤ بل کی صورت، نہ کرو ایسا بھائی، ہم دشمن نہیں ہیں، ہم سے زیادہ کون محبت کرتا ہوگا اپنی زمین سے، مگر دکھ ہوتا ہے نا، دکھ ہوتا ہے کہ جن کی ذمہ داری سب سے زیادہ ہے وہ یہ کام کر رہے ہیں اسمبلیوں میں بیٹھ کے، ان کے ذریعے سے یہ کام کروایا جا رہا ہے اسمبلیوں میں بیٹھ کے، کیوں کرتے ہو ایسے؟ ابھی جو ہو چکا وہ کم ہے، 75 سال میں کیا کچھ نہیں ہو گیا، پھر بری لگتی ہیں ہماری باتیں، ایسے کہہ دیتے ہیں، ایسے کہتے ہیں، کیسے کہیں، نہ پیار کی سمجھو تم، نہ تلخ لہجہ تم سمجھو، نہ شیریں لہجہ تم سمجھو، کوئی بات ہی نہیں سمجھ میں آتی، نہیں کرے ایسے، نہیں کرو، اس ملک کے ساتھ نہ کرو، ہم تو آخری سانس تک چلاتے رہیں گے کہ نہ کرو ایسا، نہ کرو ایسا، نہ کرو، یہ 24 کروڑ لوگوں کے ساتھ، ان لوگوں کے ساتھ، یہاں کے بچوں کے ساتھ، ہماری نسل کے ساتھ، نئی نسل کے ساتھ ایسا سلوک نہ کرو، نہیں کرو ایسی بات جس کا نقصان سب کو اٹھانا پڑے گا، اور پہلے بھی نقصان سب کا ہی ہوا، کسی ایک کا تھوڑی ہوا، سب کا نقصان ہوا اس ملک، نہ کرو ایسا، اس طرح سے نہ کرو، تو میرے خیال ہے کہ بڑے اچھے پیارے انداز میں میں نے آپ کو برا بھلا کہے بغیر اپنا پیغام پہنچایا ہے، غور کر لیجئے، ہم ناچیز جیسے ناچیز لوگوں کی باتیں، ہم جیسے حقیر، جیسے حقیر سے لوگوں کی باتوں کو کبھی غور کر لیجئے، کبھی سوچ لیجئے، سمجھ لیجئے کہ نہیں، اس کا نتیجہ اچھا نہیں ہوگا بھائی، نہیں کرو ایسا، کیا چاہتے ہو اس ملک میں مزید، اور کیا چاہتے ہو، اتنی تفریق پڑ گئی اتنے سالوں میں، بھائی بھائی کو دشمن ہو گیا، ہمسایہ ہمسائے کا دشمن ہو گیا، شہروں کا چین غارت ہو گیا، امن و امان تباہ و برباد ہو گیا، اور کیا، کہاں تک، کہاں تک، نہ کرو ایسا، اس سے زیادہ اچھے انداز میں پیغام نہیں دے سکتا تھا میں آپ کو، میں نے پہنچا دیا آپ کو بھی، اور جہاں پہنچانا ہے وہاں بھی پہنچا دیا، ایوانوں تک، حجت تمام کرتا ہوں بھائی، کیونکہ آج کل وہ زمانہ ہے نا کہ ہر چیز محفوظ ہو جاتی ہے، ہر چیز محفوظ، حجت تمام کرتا ہوں کہ تم کو معلوم ہو جائے کہ ہم اس مٹی کے پیچھے مرے جا رہے ہیں، اس ملک کے پیچھے مرے جا رہے ہیں، اللہ جانتا ہے کہ ہمارے دلوں کی، اچھا آپ انصاف سے بتائیے کون سا دل ایسا ہے جس کی یہ خواہش نہیں ہے کہ اس ملک میں امن و امان ہو، چین ہو، آرام ہو، سب محبت سے رہیں، کون نہیں چاہتا سوائے دہشت گردوں کے، سب یہ چاہتے ہیں نا، تو آپ کو دل کی آواز سنائی نہیں دے رہی 24 کروڑ لوگوں کی، کہ وہ تھک گئے ان چیزوں سے، بس کر دو خدا را، تھک گئے لوگ، بیزار آ گئے ان چیزوں سے، وہ محبت کی چین کی زندگی چاہتے ہیں، جینے دو انہیں، خاص طور پہ یہ میری نئی نسل، ہم تو بڈھے ہو گئے، کچھ پتہ نہیں کب نکل جائیں آگے، ان بچوں پہ رحم کر دو جنہوں نے کچھ نہیں دیکھا، بس یہ آنکھیں کھولتے ہیں ہر طرف یہی نظر آ رہا ہوتا ہے، تعصب نظر آ رہا ہے، یہ نظر آ رہا ہے، لسانی تعصب، فرقے وارانہ تعصب، صوبے کا تعصب، فلاں تعصب، فلاں تعصب، اسکول میں جاتے ہیں تو تعصب کا نشانہ، محلوں میں رہتے ہیں تو تعصب کا نشانہ، نہ کرو ایسا، کیا بنے گی یہ نسل، نتیجہ کیا ہوتا ہے کہ ہمارا ٹیلنٹ، ہماری ذہانت بھاگی چلی جا رہی ہے، بھاگی چلی جا رہی ہے، دوڑ رہی ہے کہ بھائی کسی طرح نکلو یہاں سے، بہرحال کوشش کی میں نے کہ آواز وہاں تک پہنچا دوں کہ ایسا کام نہ کیجئے، اچھا نہیں ہے، ایک سلوات بھیج دیے محمد آل محمد پر، آئیے، تو جمع ہو جائیے، حسین پر جمع ہو جائیے، حسین کو مکاتب فکر سے باہر لے جائیے، حسین کو ایک آفاقی شخصیت تو مان لیجئے، حسین کو مرکز تو قرار دے دیجئے، مقاومت کا، استقامت کا، صبر کا، شجاعت کا، دین کی پاسداری کا، جس کے گھر کا مال ہوتا ہے نا اس کو زیادہ فکر ہوتی ہے کہ میری میراث مجھ سے لٹ نہ جائے، تو کربلا میں یہی تو فیصلہ ہوا، ایک تھے کلمہ پڑھنے والے، ایک تھے کلمہ پڑھوانے والے، فرق ہے نا، حسین اس خاندان کا فرد جس نے کلمہ پڑھوایا، اور جو سامنے تھے وہ تھے کلمہ پڑھنے، تو پڑھوانے والے کو زیادہ فکر ہے نا کہ میرے گھر کی چیز ہے، میرے گھر میں قرآن آیا ہے، میں اس آخری نبی سے تعلق رکھتا ہوں،
तो जिसके घर का सामान था वो अपने घर बार समेत करबला में आ गया, ये बताने के लिए कि हम जिम्मेदार हैं, हम वारिस। और ऐसी लाजवाल कुर्बानी कि अब कयामत तक दीन इस्लाम पर आंधियां तो आएंगी, इधर उधर से हमले तो होंगे, हवाएं तो चलेंगी, लेकिन इस्लाम के शजर को कोई मिटा नहीं सकेगा। क्यों? हुसैन ने उसकी जड़ों में, उसकी बुनियादों में इतना पाक खून दे दिया करबला में कि कयामत तक अब ये बातिल और यजीदियत करबला की दीवारों से सर टकराती रहेगी, इसका अपना सर पाश पाश होता रहेगा। बस ये शब आशूर का पैगाम था जो मैंने आपको दे दिया। अब मैं अपनी मंजिल की तरफ आता हूँ। हर साल शब आशूर हम ऐसे ही पढ़ते ताकि पैगाम आप सब तक चला जाए कल के हवाले से, और जहाँ पहुँचते हैं वहाँ। और शुक्रिया वगैरह अदा करते नहीं, शब आशूर ऐसी क्या शुक्रिया अदा करना, लेकिन दुआ ज़रूर करता हूँ ना कि जो भी जिस अंदाज में इस आज़ादारी को आगे बढ़ाने में या इसको कायम रखने में जो भी अपना हिस्सा जिस अंदाज में ले रहा है, परवरदिगार उनकी तौफीकात में इजाफा फरमा, उनको अपने हिफ्ज़ो अमान में रख। बस एक दुआ और कर लीजिए कि परवरदिगार हमारी सरजमीन की हिफाजत फरमा, हमारी सरहदों की हिफाजत फरमा, और दुश्मनों के शर से, चाहे वो दाखिली हों चाहे वो खारजी हों, उनके शर से पाकिस्तान को महफूज कर दे। एक सलवात और इनायत फरमा दीजिए मोहम्मद आले मोहम्मद पर। और याद रखिए, जिसका जितना कीमती सामान हो कुर्बानियां भी वो उतनी ही कीमती देता चला जाता है। वो दुनियावी रहवर अपने बच्चों की कुर्बानियां तो नहीं देते ना, दूसरों के बच्चों को मरवाते जाओ, अपने बच्चे को कैसे मारें, अपने बच्चे को मरवाएंगे तो फिर आगे हाकिम कौन बनेगा, इख्तदार किसके हाथ में। लेकिन याद रखिए, इलाही रहबर सबसे पहले अपने बच्चों को मैदान में लेकर आते हैं, यानी जिनको मनसब अल्लाह की तरफ से मिला हो वो सबसे पहले अपने बच्चों को मैदान में लेकर। मैदान मुबाहला हलाकत का मैदान था ना, हलाकत का मैदान था ना, फनजल्लानतल्लाहिल्काजिबीन हलाकत का मैदान है। तो अल्लाह के रसूल ने किसी के बच्चों को साथ ही नहीं लिया, अपने जिगर के टुकड़ों को लेकर आए थे ताकि दुनिया पहचान ले कि जिसको अपने हक पर होने का यकीन होता है वो वही अपनी औलाद को इस मैदान में ला सकता है और कोई नहीं ला सकता। बस एक सवाल, बहुत सारी तफसीर हैं, एक सवाल का जवाब यूं मिल गया कि बार बार लोग कहते हैं कि ख्वातीन को क्यों लाए, बच्चों को क्यों लाए। हुसैन तो इसलिए लेकर आए ताकि दुनिया पर साबित कर सकें कि हक क्या होता है, क्योंकि हक पर है हुसैन, लिहाजा जो कुछ भी है कुर्बान करने के लिए सब हुसैन लेकर आ गए करबला के मैदान। और अगर ना लाते तो इंसाफ से बताइए, अगर सानिया जहरा ना हो, सैयद सज्जाद ना हो, सकीना ना हो, तो कूफा और शाम और जिंदानों को, राहों को फतह कौन करेगा। हुसैन जानते हैं कि मैं क्यों लाया हूं। आशूर को यह वाकया खत्म हो चुका होता, बस 10 दिन का जिक्र होता, उसके बाद खत्म। लेकिन आशूर के बाद जो कुछ हुआ वो किसने जिंदा रखा? जैनब ने, सैयद सज्जाद ने। सब कुछ खोने के बाद एक खातून, खातून जिसकी आवाज हमसाए ने नहीं सुनी, जो 35 साल हमसाए में उसने आवाज नहीं सुनी सानिया जहरा की, वो खातून उसको जिम्मेदारी देकर जा रहे हैं हुसैन के, ये तुम्हारे सुपुर्द अब है, अब इस कारवान को तुम्हें लेकर जाना है, इस काफिले को तुम्हें लेकर जाना है। वो सानिया जहरा कूफे शाम में जब खुतबा दे रही है तो सर पे चादर नहीं है, हाथ बंधे हुए थे। भाई मुमकिन है खुतबे के वक्त खोल दिए हों, मैं इस बहस में नहीं पढ़ना चाहता, लेकिन मजमा तो देखे ना, मजमा किसका है? लश्करे इब्ने ज़ियाद एक जगह और एक जगह लश्करे यजीद, सब उसके हम प्याला हम निवाला हम नवा जमा हैं, वहां वो बीबी खुतबा दे रही है। तो हुसैन जानते हैं कि किस किस की जरूरत है, किसको लेकर जाना है और किसे छोड़कर जाना है। जिन्हें छोड़कर जाना था यानी वापस भेजना था, कुछ वो छोड़ के गए हुसैन, जिनकी जरूरत है खुद छोड़ के गए अपनी नियाबत में कि सब खत्म ना हो जाए। जनाब मोहम्मद हनफिया को खुद छोड़ा है, जनाब अब्दुल्ला इब्ने जाफर तैयार को खुद मना किया कि आप नहीं जाएं, मुस्लिम ने अकील को खुद भेजा है कूफे। एक वह जिन्होंने हुसैन का साथ छोड़ा, और हुसैन नहीं चाहते थे कि वो मेरे साथ आए, रास्ते में कहते जा रहे थे वादगाह की तरफ जा रहा हूँ, वादगाह की तरफ जा रहा हूँ, قتل ہو جاؤ گا, جو میرے ساتھ ہوگا وہ بھی قتل ہو جائے گا. تو واپس جا رہے تھے نا لوگ, واپس جاتے آخر میں ہوتے نا 72, تو بیچ میں سے لوگ جاتے رہے حسین کو چھوڑ چھوڑ کے چلے گئے سب. 72 کیسے؟ کیونکہ 72 دیکھ رہے تھے کہ اگر جنگ کا میدان آئے گا تو حسین سب سے پہلے اپنے جگر کے ٹکڑوں کو پیش کرے گا. اور ایسا ہی ہوا, یاد رکھیے گا. جب صبح عاشور حملہ ہوا ہے, جنگ شروع ہوئی ہے, تو سب سے پہلے جو فرد میدان میں جانے کے لیے نکلا تھا اس کا نام ہے علی اکبر, کڑیل جوان, شبیہ پیغمبر, ام لیلہ کے دل کا چین علی اکبر سب سے پہلے نکلا. علی اکبر کہ بابا اجازت دیں میدان میں جاؤں, اور حسین نے اجازت دے دی, جاؤ بیٹا, تاکہ کوئی یہ نہ کہہ سکے کہ اپنے بیٹے کو روک لیا, جاؤ بیٹا. لیکن یہ الگ بات کہ علی اکبر میدان میں جاتے کیسے. انصار حسینی کی غیرت یہ گوارا ہی نہیں کرتی تھی کہ ہم موجود ہوں اور علی اکبر میدان میں چلا جائے. انصار حسینی کی حمیت گوارا نہیں کرتی تھی کہ ہم موجود ہوں اور علی اکبر صفے مان لیں. مولا یہ کیسے ہوگا, اگر یہ شبیہ پیغمبر ہم سے پہلے میدان میں چلی گئی تو ہم قیامت کے دن رسول خدا کو, آپ کے بابا کو, آپ کی مادر گرامی کو منہ کیا دکھائیں گے؟ کیا منہ دکھائیں گے؟ کیا جواب دیں گے؟ کیسے چھوڑا ہے؟ اکثر لوگ کہتے ہیں, بہرحال ان کا اپنا نقطہ نظر ہے, بڑے بڑے علماء بھی کہتے ہیں اس بات کو کہ کربلا میں جو جتنی دیر سے جا رہا تھا اس کی پیاس اتنی ہی زیادہ تھی. جو پہلے شہید ہو رہا تھا جام کوثر سے سیراب ہو جاتا تھا, جو بعد میں جا رہا تھا اس کی پیاس لمبی تھی. میں کہتا ہوں نہیں نہیں بھائی, میں بھی ایک حقیر سا طالب علم ہوں, کچھ تھوڑا سا زیادہ نہیں مطالعہ میرا بھی ہے. کربلا میں مسئلہ پیاس کا نہیں ہے, پیاس کا نہیں ہے, پانی کا نہیں ہے. انصار حسینی کے سامنے مسئلہ ہے غیرت اور حمیت کا. انصار حسینی کو یہ گوارا نہیں ہے کہ ہم زندہ ہوں اور آل رسول میں سے کوئی قتل کر دیا جائے. میں پڑھتا رہتا ہوں تفصیل سے اشعہ ثانی میں, عزاداروں جو پہلا حملہ ہوا ہے نا تو انصار حسین میں ایک شور مچا ہوا تھا, مکالی میں موجود ہیں, ایک ایک کو پکار پکار کر ایک دوسرے کو کہتے تھے اس طرف جاؤ اس طرف جاؤ, ادھر سے خیموں کی طرف حملہ کرنے آ رہے ہو, خبردار کوئی تیر خیموں میں نہ جانے پائے. ایک ایک کی تفصیل میں نے پڑھی ہے انصار حسین میں کہ کس طرح انہیں خیموں کے گرد پروانہ وار اپنی جانیں دی تھی حسین کو اور حسین کے بچوں کو اور حسین کے خیموں کو بچانے کے لیے. پہلے حملے کی بات کو, پہلی جنگ بڑی طویل ہے, اس کے قصے بہت زیادہ ہیں, پڑھے نہیں جاتے, بس ہمارے یہاں پہلا حملہ کہہ کے بات کو آگے بڑھا دیتے ہیں. مسئلہ یہ ہے, مسئلہ پیاس بجھانے کا نہیں ہے, مسئلہ کہ ہم ہوں اور آل رسول میں سے کوئی میدان میں جائے گوارا نہیں تھا, اور یہی درجہ با درجہ سب کا حال. انصار حسینی نے اپنا وعدہ پورا کیا, پھر علی اکبر, بابا میدان میں جاؤں, جاؤ میدان میں. اب اولاد عقیل و جعفر سامنے آ گئی, مولا یہ کیسے ہوگا, نہ بھی ہم نے زخم کھائے نہ زخم لگائے اور علی اکبر میدان میں چلا جائے گا, نہیں جانے دیا. کبھی حسن کے بیٹے, کبھی ام البنین کے بیٹے, یہی ہو رہا تھا, علی اکبر کو نہیں جانے دے رہے تھے. لیکن میں انصار حسینی کی خدمت میں دست بستہ ایک گزارش کروں گا, کاش کاش آپ میں سے دو تین ناصر رک گئے ہوتے, نہ گئے ہوتے. کس وقت کے لیے؟ ابھی بتاتا ہوں کس وقت کے لیے. وہ وقت آیا جب انصار حسینی نے اپنا وعدہ پورا کر دیا, سب کو گنجے شہیدہ میں سلا چکے حسین, کوئی نہیں بچا. اب علی اکبر آئے, بابا اب کوئی نہیں بچا, اب مجھے میدان میں جانے کی اجازت ہے؟ میرا دل کہتا ہے, یہ دل کی بات, روایت نہیں پڑھ رہا, شاید حسین نے دائیں دیکھا ہو بائیں دیکھا ہو, شاید کوئی آواز آئے مولا ابھی علی اکبر نہیں جائے گا, ابھی علی اکبر نہیں جائے گا. بہرحال بڑی حسرت سے حسین نے اپنے کڑیل جوان کے چہرے کو دیکھا, وہ کہا بیٹا ماں سے رخصت ہو لو ایک بار, روکیں گے تو نہیں حسین, सबके बच्चों के लाशें तो खुद उठा के लाए हैं ना, अपने बेटे को कैसे रोकेंगे, माँ से रुख्सत हो दो। माँ की खिदमत में आए जनाब उम्मे लैला की खिदमत, मादरे गिरामी रात को आपसे बात हुई थी, वादा पूरा करने का वक्त आ गया, आपकी इजाज़त दरकार है, आखिरी सलाम के लिए आया हूँ। बहुत इत्मीनान से जनाब उम्मे लैला ने जवाब दिया, बेटा मैं कौन होती हूँ इजाज़त देने वाली, जाओ अपनी फूफी से जिसने पाल के परवान चढ़ाया है उससे इजाज़त है। बस ये रिवायत का वो हिस्सा है जिसका मफहूम हर जगह मौजूद है। हमेशा आपसे अर्ज़ करता हूँ कि अल्फाज मेरे हो जाते हैं बैन और नोहे के बाप में जितनी इजाज़त है, बस मैं वहाँ तक जाता हूँ, उससे आगे नहीं जाता। मुश्किल मरहला है अली अकबर के लिए, मुश्किल मरहला है फूफी से इजाज़त लेना। आए हैं खेमे में, सलाम किया, फूफी ने जवाब दिया मगर रुख फेर लिया। हैरान होकर कहते हैं अली अकबर, फूफी अम्मा कभी ऐसा नहीं हुआ कि हम आए हों और आपने रुख फेर लिया हो, ये आज क्या हुआ? जनाब सानिया जहरा फरमाती हैं, बेटा तुझसे कोई खता नहीं हो सकती, लेकिन मैं जानती हूँ आज तू किस इरादे से आया है, मैं जानती हूँ। अली अकबर तेरी जवानी बचाने के लिए मैंने अपने ओनो मोहम्मद को कुर्बान कर दिया। जानती है जैनब कि हुसैन के लिए अली अकबर क्या है, क्या है, कलेजे की ठंडक है अली अकबर हुसैन। बेटा तुझे मैदान में नहीं जाने दूंगा। अली अकबर फरमाते हैं, फूफी अम्मा जब तक आप इजाज़त नहीं देंगी मैं नहीं जाऊंगा। अच्छा बस एक सवाल है, एक मसला है, वो हल कर दीजिए। बेटा इस वक्त क्या मसला हल कर सकते हैं, बस ये बताइए आपका मर्तबा बुलंद है या मेरी दादी जहरा का? हैरान होकर सानिया जहरा फरमाती है, बेटा ये कैसा सवाल किया, कहाँ वो सैयद निसाए आलमीन, वो कहाँ मैं इतना सी कनीस। अच्छा अगर मेरी माँ मेरी दादी जहरा ने कयामत के दिन आपसे सवाल कर लिया अली अकबर, ऐ जैनब अपने अली अकबर को बचा लिया, मेरा हुसैन कत्ल कर दिया गया। जैनब को प्यार आ गया अपने भतीजे पे, गले में बाहें डाली, पेशानी के बोसे लेना शुरू किए, आंखों में आंसू, मेरे लाल अली अकबर तूने फूफी को लाजवाब कर दिया, अब नहीं रोकूंगी। लेकिन उसके बावजूद मकातिल में लिखा है कि अली अकबर जब रुख्सत का वक्त आया अली अकबर की, तो बार बार खेमे का पर्दा उठता था गिरता था, 70 बार खेमे का पर्दा उठा और गिरा। जब आगे बढ़ के देखा, रावी ने हमीद बिन मुस्लिम का नाम है ज्यादातर, आगे बढ़ के कहता है कि एक जवान कड़ियल जवान निकलने की कोशिश करता था और बीबियां वापस खींच लेती। अंदाजा कीजिए ना, शबीह पैगंबर है वो अली अकबर जिसके रुखे अनवर को देख के खुद हुसैन नाना की जियारत का शरफ हासिल करता हो तो खानदान में अहले बैत में उस अली अकबर का मकाम क्या होगा। बड़ी मुश्किल से अली अकबर निकले, हुसैन बाग थामे खड़े हैं, सवार कराए, जाओ बेटा बस कुछ ही देर में हम भी तुम्हारे पीछे पीछे आ रहे हैं। अली अकबर मैदान की तरफ रवाना हुए, कुछ आगे बढ़े थे, एहसास हुआ कि पीछे पीछे कोई आ रहा है। अब जो वापस पलट कर देखा तो क्या देखा, बूढ़ा बाप दोनों हाथों से कमर थामे नीचे उतर आए हुसैन घोड़े से, अली अकबर नीचे उतरे वापस पलटे, हुसैन के हाथ थाम कर कहते हैं, बाबा आप तो मुझे रुख्सत कर चुके, अगर ऐसे मेरे पीछे पीछे आएंगे मैं कैसे जंग करूंगा, मैं कैसे मैदान में जाऊंगा। हुसैन ने अली अकबर को आगोश में लिया और सीने से लगा के भींच लिया और अश्क आ गया था, मेरे लाल अली अकबर तेरा कोई तुझ जैसा बेटा होता और इस तरह कत्ल होने के लिए जा रहा होता तो तू मेरी कैफियत समझ सकता था। अच्छा मेरे लाल जहां तक हो सके मुझे मुड़ मुड़ कर देखता जा, मुझे मुड़ मुड़ कर देखता जा। अली अकबर गए, जंग शुरू हुई, सुनिए हुसैन का हाल क्या है। हुसैन का हाल यह है कि मैदान में कभी दाएं तरफ दौड़ते हैं कभी बाएं तरफ, जानते हैं क्यों, जिस जिस समत में अली अकबर हमला करते हुए जाते थे हुसैन उसी समत में दौड़ते थे ताकि मेरा बेटा मेरी आंखों के सामने रहे, मेरा बेटा मेरी नजरों के सामने रहे। लेकिन एक वक्त वो आया जब हुसैन को अली अकबर नजर नहीं आते, कभी दाएं जाते हैं, कभी बाएं जाते हैं, वो हुजूम है सिपाह का, हुजूम हुजूम। हुसैन का चांद शाम की सियाह बदलियों में खो गया, गहना गया, गुम हो गया। आवाज देना शुरू किया, अली अकबर किस तरफ है, अली अकबर किस तरफ है, मेरे लाल अली अकबर जवाब दे। देख हुसैन आवाजें दे रहा है, अरे अली अकबर के कानों में आवाज आ रही है बाबा की, लेकिन अली अकबर कैसे बताए, बाबा तेरे अली अकबर के हाथ से तलवार छूट गई, सिपर गिर गई, खोद गिर गया। चारों तरफ से वार हो रहे थे, अली अकबर जख्मी हालत में, जख्मी हालत में, जख्मों से चूर अली अकबर घोड़े की पुश्त पे गिर पड़े, गर्दन में अपनी बाहें डाल दी। अचानक हसीन इब्ने नमीर या सनान इब्ने अनस इनमें से एक मलून आगे बढ़ा, इसने पूरी बर्छी जवान के कलेजे में उतार। जब इस बर्छी को वापस खींचना चाहा तो जवान की पसलियां, बर्छी का फल पसलियों में उलझ के टूट गया, नैजे की यानी कलेजे में रह गई। बस ये बर्छी का वार अली अकबर से बर्दाश्त ना हुआ। अजादारो, करबला में जो शहीद गिरता था मौला को मदद के लिए पुकारता था, या मौला हुआ दिरकनी, मौला मेरी मदद को आइए, लेकिन अली अकबर देख रहे थे कि सुबह से लाशें उठाते उठाते मेरा बाबा थक गया, मदद के लिए नहीं पुकारा बल्कि आवाज दी, या बताओ अलैकुम इन्नी अस्सलाम, ए बाबा अली अकबर का आखिरी सलाम। आवाज हुसैन के कानों से टकराई, हुसैन की दुनिया तारीख हो गई। चिल्ला कर कहा, या बुनैया अलग दुनिया बादक अल अफा, ए मेरे लाल तेरे बाद इस जिंदगानी पर खाक हो। हुसैन गश खा के जलती रेत पर गिर पड़े, संभाला अपने आप को, दो चार कदम चले थे फिर गिर पड़े। जब हुसैन से चला ना गया तो जामों के बल, कोहनियों के बल, कभी पंजों के बल अपने वजूद को जलती रेत पर घसीटते जाते हैं, आवाज देते जाते हैं, अली अकबर तेरी आवाज ने मेरी बीनाई छीन ली, मुझे रास्ता नजर नहीं आता। अरे आवाज दे के बूढ़ा बाप तेरे सरहाने पहुंचे, न जाने किस तरह ठोकरें खाते हुए हुसैन पहुंचे अली अकबर के सरहाने। अभी कुछ रमक जहां बाकी है, सर उठाया, जामू पे रखा, अली अकबर के रुखसारों पे अपने रुखसार रखे, बेटा आंखें खोल, देख बाबा आया है, देख हुसैन आया है। अली अकबर ने आंखें खोली, बाबा को सलाम किया, हुसैन ने जवाब दिया, पूछा मेरे लाल किस हाल में है, किस हाल में है। अली अकबर फरमाते, बाबा नैजे की यानी टूट के कलेजे में रह गई है, बहुत अजियत में, बाबा शदीद अजियत में हूं। अच्छा मेरे लाल ये इम्तिहान भी लेगा, हुसैन ये इम्तिहान भी देगा। अली अकबर को जलती रेत पर लिटा दिया, एक हाथ अली अकबर के सीने पर, दूसरा कलेजे में बर्छी का फल खींचने के लिए। मुझे यकीन है नाना भी आ गया होगा, बाबा भी, भाई भी, अरे माँ तो मदीने से साथ साथ आ रही है, कोई बईद नहीं। हुसैन ने बाबा को देखकर कहा, हो बाबा अब बताओ खैबर का दर उखाड़ना मुश्किल है, या अली अकबर के कलेजे से बर्छी का फल खींचना। अल्लाह अकबर कहा, बर्छी के फल को खींचा, इधर बर्छी का फल निकला, जवान का कलेजा साथ आ गया, इधर कलेजा निकला, अली अकबर का दम निकल गया। हुसैन ने सारी कुव्वत जमा की, अली अकबर के लाशे को उठा लिया, उठा तो लिया मगर चला ना गया, फिर वापस जमीन पर रखा, दोनों हाथों से सर थाम के बैठ गया। हुसैन मेरे लाल मुझसे तेरा लाशा नहीं उठता, मैं कैसे तेरे लाशे को खेमे तक ले जाऊं। आवाज दी गंजे शहीदा का रुख करके, मेरे शेरों मुझसे अली अकबर का लाशा नहीं उठता। خیموں کا رخ کر کے آواز دی، اے اطفال بنی ہاشم آؤ، مجھ سے علی اکبر کا لاشا نہیں اٹھتا۔ حسین کی آواز خیموں سے ٹکرائی، خیموں کے پردے اٹھنا شروع ہوئے، چھوٹے چھوٹے معصوم بچے دوڑے قتلگاہ کی طرف۔ ادھر حسین نے اپنے دونوں ہاتھ علی اکبر کے بازوؤں میں ڈالے، لاشے کو گھسیٹنا شروع کیا اس طرح سے کہ علی اکبر کے قدموں سے میدان میں لکیر بنتی چلی جاتی تھی۔ بچے پہنچ گئے، بچوں کی مدد سے خیمے میں علی اکبر کا لاشا آیا، بی بیوں نے حلقہ کیا، علی اکبر کا ماتم شروع کیا۔ ثانیہ زہرا نے چاروں طرف نظریں دوڑائیں، علی اکبر کی ماں ام لیلہ نظر نہ آئی، فضا سے کہا فضا جا علی اکبر کی ماں کو تو بلا کر لا، یاد ہے نا کتنے اطمینان سے ام لیلہ نے علی اکبر کو اجازت دی تھی۔ اب سنو کیا ہوا، اب جو فضا ام لیلہ کے خیمے میں گئی تو عجیب منظر تھا۔ ام لیلہ کبھی خیمے کے ستون سے ٹکراتی تھی، کبھی اس ستون سے ٹکراتی تھی، آواز دیتی جاتی تھی، لوگوں مجھے خیمے کا دروازہ نظر نہیں آتا، ارے مجھے راستہ سجھاؤ، مجھے اپنے علی اکبر کے لاشے پر